والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جو مجھ پر ایک دن میں 50 بار درود پاک پڑھے، قیامت کے دن میں اس سے مصافحہ کروں یعنی ہاتھ ملاؤں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. حضرت سیدنا موسیٰ کلیم اللہ علی نبینا علیہ الصلوۃ والسلام نے اللہ تبارک و تعالی کی بارگاہ میں عرض کی، یا اللہ عز و جل، اس شخص کی کیا جزا ہے جو ایسی عورت سے تعزیت کرے جس کا بچہ فوت ہو گیا ہو؟ اس شخص کی کیا جزا ہے جو ایسی عورت سے تعزیت کرے جس کا بچہ فوت ہو گیا ہو؟ اللہ تبارک و تعالیٰ نے ارشاد فرمایا کہ موسیٰ، میں اسے قیامت کے دن اپنے سایہ رحمت میں جگہ دوں گا، جب میرے سایہ رحمت کے سوا کوئی سایہ نہ ہوگا. تو میرے میٹھے میٹھے و پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، موت ایک اٹل حقیقت ہے اور جس کا ذائقہ ہر جان کو چکھنا ہے، اور اس حقیقت کو ہر ایک تسلیم کرتا ہے. دنیا میں بہت سارے مذہب کے ماننے والے ہیں، لیکن اس بات پر سب متفق ہیں کہ مرنا ہے، موت آنی ہے. تو کسی بھی شخص کی جب موت ہوتی ہے، اس کے گھر والوں پر گویا قیامت ٹوٹ پڑتی ہے. یعنی اگر کسی کے والد کا انتقال ہو جائے تو جو اولاد ہے، ایک جنرل ہم دیکھتے ہیں کہ بالکل ایک گھر کا ماحول چینج ہو جاتا ہے، اور جیسی اس کی کیفیت، اگر وہ گھر کا ایسا فرد ہوتا ہے کہ گھر کا کمانے والا ہی یہی ہے، تو ایک شوق لگتا ہے کہ بھئی یہ چلا گیا. کوئی جوان بیٹا دنیا سے چلا گیا، یہ ایک بالکل ایک پورے گھرانے کو، خاندان کو ہلا کے رکھ دیتا ہے. محلے میں کوئی ایسا شخص ہو کہ جو بڑا اچھا، مطلب لوگوں کے ساتھ تعاون کرنے والا اور اس طرح کا کچھ ہوتا ہے، وہ چلا جاتا ہے، تو فیلنگ ہوتی ہے. معاشرے میں، شہر میں، ملک میں، عالمی سطح پر جیسی جیسی کوئی شخصیت ہوتی ہے، تو ہم دیکھتے ہیں کہ دنیاوی طور پر بھی، مطلب جو بھی دنیا سے جاتا ہے، تو اس کے جو قریبی لوگ ہوتے ہیں، رشتہ دار ہوتے ہیں، ان پر گویا غم کا پہاڑ ٹوٹ پڑتا ہے. اور یہ غم میں مبتلا ہونا ایک فطری عمل ہے، اگر جس کی کیفیت الگ الگ ہوتی ہے، فی زمانہ الگ الگ ہوتی ہے. کہ اگر مثال کسی کا انتقال ہوتا ہے تو اس کی فیلنگز مختلف ہوتی ہیں. تو اسلامی تعلیمات کے مطابق کی جانے والی تعزیت، یعنی جو ہمارے ہاں جو عرف ہے تعزیت کرنے کا، جو اسلام میں جس کی تعلیم دی گئی، تو اس سے میت کے عزیزوں کو نہ صرف حوصلہ ملتا ہے، بلکہ اس سے یہ بھی ظاہر ہوتا ہے کہ اسلام نے اپنے ماننے والوں کو کسی حال میں تنہا نہیں چھوڑا. کتنا پیارا مذہب ہے ہمارا، کہ ہمارا مذہب کسی بھی حال میں اپنے ماننے والوں کو تنہا نہیں چھوڑتا. یعنی اسلام نے ایسے مبارک اصول دیے کہ زندگی کے سفر میں کوئی تنہا نہ رہے، کوئی تنہا نہ رہے، یعنی مسلمانوں کے یہ حقوق میں شامل کیا گیا کہ جب مر جائے تو اس کے جنازے میں جائیں، بیمار ہو عیادت کریں، سلام کریں، جواب دیں، سلام کریں. تو یوں مطلب یہ اسلام کا ایک حسن ہے، اسلام کی خوبصورتی ہے. تو غور کیجئے کہ جب کوئی اپنا دنیا چھوڑ کر جا چکا ہو، سوگواروں کا دل اس کے غم میں ڈوبا ہوا ہو، بندہ تصویر غم بنا ہو، اور ایسے میں کوئی آ کر ڈھارس دے، آ کر دل جوئی کرے، باتیں کرے ایسی، اور شارۂ حیات پر سفر جاری رکھنے کا حوصلہ دے، تو احساس ہوتا ہے کہ دین اسلام کا دیا ہوا طریقہ تعزیت یہ کتنا خوبصورت ہے. تو عموماً مرنے والے کے عزیز رشتہ دار دوست احباب میں سے کچھ تو جنازے میں شریک ہو جاتے ہیں، جبکہ کچھ بوجہ اس میں شرکت سے محروم رہتے ہیں. وہ کب میت کے اہل خانہ کے پاس آئیں، ان کا غم غلط کریں، اس کے کچھ اصول ہیں، کچھ اس کے طریقے کار دیے ہیں. تو آج انشاءاللہ بیان میں ہم تعزیت کے حوالے سے چند باتیں سیکھنے کی کوشش کریں گے. تو تعزیت کسے کہتے ہیں، اس کی تعریف کیا ہے، اس کا حکم کیا ہے؟ تو سنیے، مصیبت زدہ آدمی کو صبر کی تلقین کرنا، مصیبت زدہ آدمی کو صبر کی تلقین کرنا یہ تعزیت کہلاتا ہے اور یہ سنت ہے. کوئی بھی مصیبت پہنچے اس پر صبر کی تلقین تعزیت کے زمرے میں آئے گی. یعنی اگر اس کی مثال دکان میں آگ لگ گئی، گاڑی چوری ہو گئی، کوئی ایسا حادثہ ہو گیا، تو یہ اس وقت میں اس کے ساتھ دل جوئی کرنا، اس کے ساتھ غم میں شریک ہونا، یہ اس کے غم کو غلط کرتا ہے، غم کو غلط کرتا ہے. تو ہمیں اس معاملے میں اپنی عادت بنانی چاہیے کہ یہ ہمارے اسلاف و بزرگوں کا ایک بڑا خوبصورت انداز رہا ہے کہ یہ مطلب جب اس طرح کا کوئی معاملہ ہوتا تھا تو غم میں شامل ہو جاتے تھے. یہ الگ بات ہے کہ آج کل کے دور میں مطلب یہ بڑی عجیب و غریب کیفیت ہو گئی ہماری کہ ہم مطلبی لوگ ہو گئے، کہ اگر جنازے میں بھی جائیں گے تو مطلب ہوگا تو جائیں گے. کوئی رشتہ داریاں ایسی ہیں کہ بھائی بہن کے سسر کا انتقال ہو گیا، اب نہیں جائیں گے تو جناب بہنوں کو ناراض ہو جائیں گے، رشتہ دار ناراض ہو جائیں گے. سیٹھ کا انتقال ہوا تو جنازے میں اس لیے جانا ہے کہ جناب نہیں جائیں گے تو کہیں اس کا لڑکا فارغ نہ کر دے ہم کو. تو ہم اپنے مطلبوں کے لیے بھی اس طرح کا تعلق قائم کرتے ہیں. یہ اگر ثواب سمجھ کر اچھی نیتوں کے ساتھ اس کام کو کیا جائے تو یہ کار ثواب ہے. تو ہمارے اسلاف و بزرگوں کا یہ بڑی عجیب ہی ان کی سوچ ہوتی تھی. کتابوں میں لکھا ہے حضرت سیدنا عامش رحمت اللہ تعالی علیہ فرماتے کہ ہم جنازوں میں شریک ہوتے تھے، ہم جنازوں میں شریک ہوتے تھے، مگر مجمع میں ہر شخص کے رنج و غم کی تصویر نظر آنے کے سبب ہمیں سمجھ نہیں آتا تھا کہ تعزیت کس سے کریں. یعنی گویا جنازے میں شامل ہونے والا ہر شخص یہ اس طرح غم زدہ ہوتا تھا جیسے اس کا سگا انتقال کر گیا ہے. اور آج کیا ہے ایسا جنازے میں شرکت کرنا؟ نہ بلکہ ہم تو کاروباری لوگ ہیں، اگر مارکیٹ میں کسی آدمی کا انتقال ہو جاتا ہے اور جنازے میں جاتے ہیں تو آنے جانے میں بھی اپنا دھندا کر لیتے ہیں، قبرستان میں بھی باز نہیں آتے، وہاں پر بھی اپنی دکانداریاں کر رہے ہوتے ہیں، اور وہاں پر بھی کوئی مسئلہ نہیں ہے کہ جناب قبر کے پاس کھڑے ہیں، قبرستان میں کھڑے ہیں، قبر پر بیٹھ گئے، قبر کو پھلانگ رہے، سگریٹیں پھونک رہے، پان کھا رہے، پچکاریاں مار رہے ہیں. ہمیں اس کا کوئی احساس نہیں ہے کہ جس جگہ ہم آئے ہیں یہ وہی جگہ ہے. جی ہاں، یہ قبرستان وہی جگہ ہے جہاں ہمیں آنا ہے. ہمارے پاس بنگلہ ہے، ہمارے پاس بہترین گھر ہے، ہمارے پاس بہترین بیڈ روم ہے، ہمارے پاس اچھی سے اچھی گاڑیاں ہیں، ہمارا بینک بیلنس بہت بڑا ہے، ہمارے وہاں پہننے کے لیے صاف ستھرے نئے نئے لباس ہیں، جناب بہترین گھڑیاں ہیں، سب کچھ ہے ہمارے پاس. لیکن یاد رکھیے، آنا یہی ہے سیٹھ صاحب، آپ کو آنا یہی ہے. تو ہمارے بزرگوں کا انداز ہوتا تھا. تو آج ہمارا انداز بڑا عجیب و غریب ہے، ہم ان باتوں سے کوئی احساس کو فیلنگز پیدا نہیں کرتے. اور بزرگوں کا اقوال ہے کہ اگر کسی کا انتقال ہو جائے تو کہتے تھے کہ کسی بے نمازی کے گھر کے آگے سے گزارو، ताकि वो नमाजी बन जाए, वो जनाजे को देखकर अपने जनाजे को याद करे। मगर हम कहां, हमारी ऐसी सोच कहां। तो बहरहाल मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, किसी का गम गलत हो जाए ऐसा, भाई किसी की दुकान में आग लगी, रात को करोड़पति सोया था, सुबह कंगला हो गया, ऐसे नजारे देखें कि करोड़पति शख्स रात ही रात में, एक ही रात में फुटपाथ पे आ गया। अब उसका गम जो देख रहे हैं हम, क्या ये एहसास नहीं हो सकता कि मेरे साथ भी हो सकता है? ये ऐसे उछल कूद करने वाला, ये जनाब गिरा, इसकी टांग ही टूट गई, कहां से उछल कूद करेगा ये? ये जनाब, इसके सर में ऐसी चोट लगी कि इसकी तो याददाश्त ही खो गई। हम जा रहे हैं, ताजियत करनी है, मगर ये फीलिंग्स क्या हमें एहसास दिलाती है कि यार ये जो दुख है, ये जो गम है, तो मैं भी तो इसी लाइन में खड़ा हूं। अरे जिस कार का हादसा मैंने देखा है, और आजकल तो बड़ा अजीब दौर है, फौरन मूवियां बनाना शुरू कर देते हैं, अरे वो तड़प रहा है, देखो तो सही यार, देखो तो सही कि उस किस कैफियत में जा रहा है दुनिया से। अभी थोड़ी देर पहले मुस्कुरा रहा था, अभी थोड़ी देर पहले वर्ल्ड व्हीलिंग कर रहा था, और ये अचानक क्या टकराया कि जनाब ये तो कुछ बोल ही नहीं रहे। तो हमारे साथ भी हो सकता है, उसके घर में आग लगी, हम फील करें, अरे मेरा भी तो घर इसी महल में, मेरे घर में भी तो आग लग सकती थी, ये पूरे घराने को लेकर किसी रिश्तेदार के ही जा रहा था, अचानक कंटेनर गिर गया उसकी गाड़ी पर, सारे बच्चे सब घर वाले दब गए, मेरे साथ भी तो ऐसा हो सकता है। इन एहसासात को पैदा करके इंसान अपनी जिंदगी को बहुत स्मूथ वे पे चला सकता है, वरना जो हमारा स्टाइल है, जबान से कहते हैं कि जनाब जिंदगी का कोई भरोसा नहीं है, लेकिन क्या इस बात का है एहसास कि हम मरने वाले? जो मरने वाला हो, यानी किसी को कहा जाए कि भाई कल आप इज्तिमा, कल मदनी मुजाकरे में आए, जी जिंदा रहे जरूर आएंगे, भाई आपको जब इस बात का एहसास है कि जिंदा रहेंगे, सुबह उठेंगे ही नहीं आप, जब उठने का एहसास ही नहीं किया, सो तो रहे, पता नहीं उठूंगा नहीं उठूंगा, तो क्या इसी तौबा करके सोए? कोई ऐसा अकाउंट क्लियर कर लिया आपने? लोगों के जो दिल दुखाए उनसे माफिया मांग ली? लोगों के जो पैसे खाए क्या वो दे दिए? जो लोगों के सारा कुछ हिसाब किताब उल्टा सीधा किया हुआ सब इससे बरी जिमा हो गए, आप तो यूं सो रहे कि पता नहीं उठूंगा नहीं उठूंगा। तो जबानी लफाजी है, एहसास कहां है, फीलिंग्स कहां है ये सारी? तो ये ताजियत का मौका जो होता है, ये जरूरत होती है। अल्लाह आफियत नसीब फरमाए, हम इम्तिहान के लायक नहीं है, मगर जो गम में डूबा हो तो उस गम में डूबे हुए को कुछ दो बोल, दो मीठे बोल, तसल्ली वाले, मोहब्बत वाले, प्यार वाले, ये कहने चाहिए। और उसके आदाब में जो बुजुर्गों ने लिखा है वो यही है कि उस वक्त संजीदा रहे, उस वक्त संजीदा रहे, खिलखिलाकर हंसते हुए किसी के बाप के मरने पे ताजियत करेगा तो उसके दिल में बुक्स पैदा होगा, कीना पैदा होगा, यार ये भले कह रहा है लेकिन हंस रहा था, ये लगता है इसको मेरे बाप के मरने पर खुशी हुई है, लगता है मेरे जवान बेटे के मरने पर इसको खुशी हुई है, शैतान उसको ये काम दिखाता है सारे। तो बहरहाल मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, ताजियत करने की आदत बनाएं, गम में शरीक हों। होता है बास की बिल्कुल आदत नहीं होती, कैसे ही बड़ा हादसा हो जाए, बिल्कुल जाते ही नहीं है, मिलते ही नहीं है। तो हमारा दीन, हमारा इस्लाम हमको इस मामले में तरबियत देता है कि हम अपने से ताल्लुक रखने वालों से ताजियत करें। और हदीस सुनिए, हमारे प्यारे नबी सल्लल्लाहु ताला अलैहि वसल्लम का इरशाद है, जो किसी मुसीबत जदा से ताजियत करेगा उसके लिए उस मुसीबत जदा जैसा सवाब है। किसी मुसीबत जदा से ताजियत करेगा उसके लिए उस मुसीबत जदा जैसा सवाब है। और एक और हदीस में प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, जो बंदे मोमिन अपने किसी मुसीबत जदा भाई की ताजियत करेगा, अल्लाह ताला कयामत के दिन उसे करामत का जोड़ा पहनाएगा। आदत बनाए, फजीलतें हदीस में इसकी फजाइल बयान हुए। एक और हदीस में हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो किसी गमजदा शख्स से ताजियत करेगा, अल्लाह अज़्ज़ा वजल उसे तकवा का लिबास पहनाएगा। اور روحوں کے درمیان اس کی روح پر رحمت فرمائے گا، اور جو کسی مصیبت زدہ سے تعزیت کرے گا اللہ عز و جل اسے جنت کے جوڑوں میں سے دو ایسے جوڑے پہنائے گا جن کی قیمت ساری دنیا بھی نہیں ہو سکتی، عزت ملے گی. آج دین اسلام کے اس پیارے جو تعلیم ہے اس پر عمل کریں گے اللہ تعالیٰ عزت عطا فرمائے گا. کسی کے غم میں شریک ہونا اس کے غم کو مطلب مٹا دیتا ہے. اب سوچیں اگر کسی کے والد کا انتقال ہو جائے اور وہ ادھر ادھر دیکھ رہا ہو کہ یار میرے چچا نہیں آئے، یار ہے میرے تایا نہیں آئے، میرے چچا زاد بھائی نہیں آئے، ہم بیزی ہیں. یہ ایک ہے نارا، ہم بیزی ہیں، لیکن یہ تو رشتے داری ہے، آپ کی رشتے داری ہے، آپ کہاں ہیں، آپ کو ڈھونڈا جا رہا ہے. وہ دیکھ رہا ہے کہ یار بھائی نہیں آیا میرا، میرے چھوٹے بچے کا انتقال ہوا، میرا بڑا بھائی نہیں آیا، میرا فلاں رشتے دار نہیں ہے، ہمارے پڑوس میں ایسا حادثہ ہو گیا ہم نکل گئے، پڑوسی ڈھونڈ رہا ہے کہ میرا پڑوسی کہاں ہے. اسلام تعلق پیدا کرواتا ہے، محبتیں پیدا کرتا ہے، اور یہ وہ وقت ہوتا ہے کہ جس وقت میں اگر ہم ایک دوسرے کا ساتھ دیں نفرتیں محبتوں میں بدل جاتی ہیں. مجھے یاد ہے کہ جب خاندانوں میں ایسے واقعات دیکھتے تھے کہ کسی کی رنجش ہو گئی، کسی کا تعلق ٹوٹ گیا، اب ایک کے گھر میں اگر کوئی ایسا واقعہ ہوا، کسی کا انتقال ہوا، تو بڑے بوڑھے سمجھاتے تھے، حلی ون ہمارے مہمانوں میں بولتے تھے، حلی ون بد انسانوں دینوں، یعنی چلے جاؤ آپ کا رشتہ جڑ جائے گا. اس موقع پر غم ہوتا ہے، اگر آپ چلے جائیں گے تو آپ ایک دوسرے سے تعلق قائم ہو جائے گا. یہ وقت ہوتا ہے کہ جب سامنے والا محبتیں چاہتا ہے، تسلی چاہتا ہے، آپ کا آنا ہی اس کا حوصلہ بڑھائے گا کہ نہیں یار اس وقت میں اکیلا نہیں ہوں، اس وقت میں اکیلا نہیں ہوں، میرے رشتے دار میرے ساتھ ہیں. یہ الگ بات ہے، ایسا عجیب و غریب حال ہے. میں آپ کو ایک بات بتاؤں، یعنی یہ پہچان بھی ہے، یعنی کہ ہماری تعداد تو ہو جاتی ہے، اپنائیت کتنی ہے. ایک شخص کا انتقال ہوا، جنازہ تیار ہو گیا، لوگ رشتے دار سب جمع ہو گئے، اب جنازہ گھر سے اٹھایا گیا، جیسے ہی گھر سے باہر نکلا ایک شخص نے آ کر جنازہ پکڑ لیا اور کہا خبردار میں اس جنازے کو نہیں جانے دوں گا، اس شخص کے اوپر میرے 15 لاکھ روپے نکلتے ہیں، یہ دنیا سے چلا گیا، مجھے میرے پیسے چاہیے، مجھے میری رقم چاہیے، میں اس رقم کو لیے بغیر اس کو دفنانے نہیں دوں گا، کوئی اس کی گارنٹی لے اس کے بغیر میں اس کو جانے نہیں دوں گا. یہ کہہ کر اس نے پکڑ لیا، شور شرابہ کر دیا. اب لوگ تو شکلیں دیکھ رہے تھے کہ بھائی یہ کیا ہو گیا. اب وہ جتنے بھی رشتے دار ہیں، دوست ہیں، سب دیکھ رہے ہیں کہ اس کو جواب کون دے. اب خاموش، کہا بھائی چھوڑو یار جانے دو. نہیں نہیں میرے 15 لاکھ روپے نہیں ملیں گے، میں اس کو جانے نہیں دوں گا، یہ کہہ کر اس نے شور شرابہ کیا ہوا تھا. اب سارے لوگ خاموش آگے پیچھے کہ بھائی ذمہ داری لے گا کون، 15 لاکھ روپے کون دے گا، سب خاموش ہیں. گھر کے اندر اس کی بیٹی کو پتا چلا کہ اسی طرح سے کوئی والد صاحب کا جو کاروباری شخص ہے جس سے تعلق تھا، اس نے جنازہ روک لیا ہے اور کہتا ہے کہ میرے 15 لاکھ روپے جب تک نہیں ملیں گے، کوئی گارنٹی نہیں لے گا، میں اس کو جانے نہیں دوں گا، دفنانے نہیں دوں گا. اب بیٹی پر تو ویسے کم ٹوٹا ہوا تھا، وہ فوراً گھر کے اندر گئی، اپنا سونا جو مالیت پیسے ویسے تھے سب تھیلے میں ڈالے، اور باہر آ کر روتے وہ شخص سے کہنے لگی کہ بھائی جان میرے گھر میں صرف اتنا ہے، تم یہ لے لو، باقی سارے پیسے میں اپنے باپ کی ادا کروں گی، خدا کے واسطے میرے باپ کے جنازے کو جانے دو تاکہ یہ عزت کے ساتھ دفن ہو جائے، اس کو رسوا نہ کرو. یہ کہتے روتے لگی وہ. جب یہ سارا معاملہ اس شخص کے سامنے آیا تو اس شخص کہنے لگا بہن سنو، اصل میں تمہارے باپ پر میں نہیں مانگتا، تمہارا باپ مجھ پر مانگتا ہے. اگر آج آ کر میں یہ کہتا نا کہ یہ شخص مجھ پہ 15 لاکھ مانگتا ہے لو، تو شاید یہ سب آگے آ جاتے لینے کے لیے، لیکن میں نے اس طریقے سے جانا کہ اصل میں دوں کس کو اس کے 15 لاکھ روپے جو یہ مجھ پر مانگتا ہے. تو ہم دیکھیں، غور کریں، کاروباری حضرات میری اس بات کو مانیں گے کہ مارکیٹ میں اگر کسی تاجر کا انتقال ہوتا ہے، بارہا دیکھا جاتا ہے کہ اس کے اولاد کے پاس ایک بہت بڑی لسٹ آ جاتی ہے، तुम्हारे बाप के पास हम इतना मांगते, ये मांगते, ये मांगते, ये मांगते। अरे ये मांगने वाले तो आ गए, जिनसे बाप मांगता था वो कहां है, वो कहां है? वो नहीं आते आज माशरे में कि भाई आप फिक्र नहीं करना, तुम्हारे वालिद साहब के मुझ पर 2 करोड़ रुपए निकलते हैं। मैं बिजनेस करता था, मैं ऐसों को जानता हूं जिन्होंने अपनी जिंदगी कारोबार में गुजारी थी। जब उनका इंतकाल हुआ, उनके लेने वाले की लाइनें लगी हुई थी, भाई ये भी तो किसी से मांगते थे, वो कहां है? तो इसीलिए लिखत पढ़त जो नहीं करते वो इस तरह का नुकसान उठाते। तो हम गौर करें, ये बड़ा बेहिसी का आलम होता है कि इस वक्त उस वक्त में अपना पराया ये सब समझ में आ जाता है कौन कौन है। तो ऐसे मौके पर अगर हमारी शिरकत होती है इसे गम के मौके पर, उसकी ढारस बनती है जिंदगी भर, वो याद करेगा मेरे घर में आग लगी थी ना तो कौन कौन आया था पानी की बाल्टी डालने के लिए, किसने मेरे बच्चों को बचाया था, किसने, ये सैलाब आते हैं या कुछ भी होता है, तो है माशरा इतनी बेहिस्सी है खुदा की कसम के। ऐसे जैसे जलजला आया था हमारे मुल्क में कई साल पहले की बात है, ये जलजला जब आया तो उस वक्त के वाकयात में अमीर अहले सुन्नत ने बयान किया था कि एक नौजवान जो है वो एक बस में कुछ मुसाफिर जो है वो सफर कर रहे थे, और सफर करते करते वो इसी जो जलजला जदगा जो इलाके थे उनमें ही, तो अचानक बस में से कहीं से सांप निकल आया। अब लोगों में शोर मच गया, सांप सांप सांप। एक शख्स उठा, उसने सांप को लकड़ी से पकड़ा और बड़ी एहतियात के साथ खिड़की के जरिए बाहर फेंका। जैसे ही बाहर फेंका वो सांप एक मोटरसाइकिल वाले के हाथ पर गिरा और देखते ही देखते उसको डस लिया। वो मोटरसाइकिल वाला लड़खड़ा कर गिरा, बस भी रुक गई, लोग नीचे उतर के देखने लगे तो वो मोटरसाइकिल चलाने वाले का इंतकाल हो गया था। अब सबको अफसोस हुआ कि यार हम तो अपनी जान बचा रहे थे, हमें क्या पता ये बेचारा इस तरह आजमाइश में आएगा। अब ढूंढने लगे कि भाई जरा देखें इसका कोई अता पता मिल जाए, ये है कहां का, ताकि इसके घर वालों को इतला की जाए। तो उस वो मोटरसाइकिल वाला अपने आगे कोई बैग रखा हुआ था, उसने जेब में तलाश किया तो कुछ नजर नहीं आया। जब बैग खोला तो उस बैग में एक औरत के 2 कटे हुए हाथ थे जिसमें चूड़ियां पहनी हुई थी। यानी ये कोई चोर था या ऐसे लुटेरा टाइप का नौजवान था, उसने जलजला में जो लोग हलाक हुए थे उनमें से किसी औरत की लाश देखी होगी। अब लाशें मरने के बाद चूंकि भूल जाती हैं तो वो उसके हाथ फूल गए थे, लेकिन उसने हाथों में चूड़ियां पहनी हुई थी। अब उस लुटेरे ने चाहा था कि इसमें से चूड़ियां निकल जाएं, अब वो मौका नहीं था, तो उसने जल्दी जल्दी में उस औरत के दोनों हाथ ही काट दिए ताकि मैं अपने घर जाकर या कहीं जाकर इस चूड़ियों को हासिल करूं। लेकिन उसे क्या पता था तो मौत आनी है, दुनिया से जाना है और जमाने के लिए एक इबरत का सामान बनना है। तो ऐ मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, बड़ा अजीबो गरीब हाल है हमारा, बड़ा अजीबो गरीब हाल है। तो जब कभी ऐसा मौका मिले तो ताजियत करें, ताजियत करें, ताकि हमारे जो ताल्लुक रखने वाले हैं इनका गम दूर हो, इनका गम दूर हो। और इस बारे में अमीर अहले सुन्नत ने यह फरमाया कि मुस्तहब यह है कि मैयत के तमाम अकारिब से ताजियत करें, छोटे बड़े मर्द और औरत सबको, मगर औरत को उसके महारिम ही ताजियत करें। यानी यह नहीं है कि पड़ोसी का इंतकाल हुआ तो उस पड़ोसन से, मतलब कोई गैर मर्द उससे ताजियत करेगा, नहीं, सिर्फ औरत से महारिम ताजियत करेंगे, बाकी छोटे बड़े सबसे ताजियत करें। अगर किसी के छोटे छोटे बच्चे हैं तो जाहिर है वो दुनिया से चला गया, यतीम हो गए, इनके सरों पर शफकत से हाथ फेरे कि यतीम के सर पर हाथ फेरने से हर बाल के बदले नेकी मिलती है। तो ये मोहब्बत और प्यार देने का वक्त है। और क्या कहना है ये भी सुनिए, ताजियत में ये कहे अल्लाह अज़्ज़ा वजल आपको सब्र जमील अता फरमाए और इस मुसीबत पर अजर अजीम अता फरमाए और अल्लाह अज़्ज़ा वजल मरहूम की मगफिरत फरमाए। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इन लफ्जों से ताजियत फरमाई, तर्जमा खुदा ही का है जो उसने लिया और जो दिया, और उसके नजदीक हर चीज एक मुकर्रा वक्त तक है, लिहाजा सब्र करो और सवाब की उम्मीद रखो। मैयत के अज़्ज़ा यानी अजीजों का घर में बैठना کہ لوگ ان کی تعزیت کے لیے آئیں، اس میں حرج نہیں ہے. مکان کے دروازے یا شارع عام یعنی عام راستے پر بچھونے یا دری وغیرہ بچھا کر بیٹھنا یہ بری بات ہے. قبر کے قریب تعزیت کرنا یہ مکروہ تنزیہی ہے، یعنی ناپسندیدہ ہے. بعض قوموں میں وفات کے بعد آنے والی پہلی شب برات یا پہلی عید کے موقع پر عزیز و اقربا اہل میت کے گھر تعزیت کے لیے اکٹھے ہوتے ہیں، یہ رسم غلط ہے. ہاں، جو کسی وجہ سے تعزیت نہ کر سکا تھا وہ عید کے دن تعزیت کرے تو حرج نہیں. اسی طرح پہلی بکر عید پر جن اہل میت پر قربانی واجب ہو انہیں قربانی کرنی ہوگی، نہیں کریں گے تو گناہگار ہوں گے. یہ بھی ایک ہے کہ والد صاحب کا انتقال ہوا تو بھائی اس میں قربانی ہم نہیں کریں گے. بھائی قربانی اگر آپ پر واجب ہے تو کرنی ہوگی. پھر اسی طرح سوگ کے ایام گزر جانے کے باوجود عید آنے پر میت کا سوگ یعنی غم کرنا یا سوگ کے سبب عمدہ لباس وغیرہ نہ پہننا ناجائز و گناہ ہے. البتہ ویسے ہی کوئی عمدہ لباس نہ پہنے تو گناہ نہیں ہے، کیونکہ سوگ کے تین دن ہیں اور عورت کے لیے جو ہے وہ چار ماہ دس دن کا سلسلہ جو ہے. جو ایک بار تعزیت کرایا اسے دوبارہ تعزیت کے لیے جانا یہ مکروہ ہے. اگر تعزیت کے لیے عورتیں جمع ہوں کہ نوحہ کریں، انہیں کھانا نہ دیا جائے کہ گناہ پر مدد دینا ہے. یہ نوحہ جو خاص کر کسی کے میت پر جو چلایا جاتا ہے نا، اس کی تو بڑی سخت وعیدیں آئی ہیں، کیونکہ یہ بھی ایک ہمارا اتنا بڑا المیہ ہے. اور میں مدنی چینل کے ناظرین کو اور یہاں جو موجود حاضرین ہیں ہم اس پہ علم حاصل کریں، کیونکہ اس کے متعلق امیر اہل سنت نے اپنی کتاب کفریہ کلمات کے بارے میں سوال جواب، اس میں جو معاملات لکھے ہیں. ایک سوال ہوا ہے امیر اہل سنت سے کہ چھوٹا بھائی کسی کا فوت ہو گیا تو بڑے بھائی نے صدمے کی وجہ سے کہا، اللہ تعالیٰ کو ایسا نہیں کرنا چاہیے تھا، بڑے بھائی کے لیے کیا حکم ہے؟ جواب سنیے، یہ کہنا کفر ہے کیونکہ کہنے والے نے اللہ عز و جل پر اعتراض کیا. چھوٹے بچے ہوتے ہیں جن کے وہ دنیا سے چلے جاتے، تو ایک ننا منا بچہ کسی کا گھر سے چھت سے گر کر فوت ہو گیا، تعزیت کرنے والی ایک عورت بولی آپ کا پھول جیسا بچہ اللہ پاک کو چاہیے ہوگا، اسی واسطے اس نے لے لیا ہوگا، اس عورت کا یہ کہنا کیسا؟ جواب، اس عورت نے کفر بک دیا. فقہائے کرام رحمہ اللہ السلام فرماتے ہیں کسی کا بیٹا فوت ہو گیا، اس نے کہا اللہ تعالیٰ کو اس کی حاجت ہوگی، یہ قول کفر ہے کیونکہ کہنے والے نے اللہ تعالیٰ کو محتاج قرار دیا. تو جس کا پھول جیسا بچہ اچانک فوت ہو جائے اس کا صدمہ وہی سمجھ سکتا ہے، مگر واویلا مچانے چیخنے چلانے سے بچہ واپس نہیں آتا. صبر کرنا چاہیے. کہ بچے کی وفات پر صبر کرنے پر مشتمل ایک حدیث سنیے، نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جب کسی آدمی کا بچہ فوت ہو جاتا ہے تو اللہ تعالیٰ فرشتوں سے فرماتا ہے تم نے میرے بندے کے لڑکے کی روح قبض کی؟ وہ عرض کرتے کہ ہاں. اللہ تعالیٰ فرماتا ہے تم نے اس کے دل کا پھل قبض کیا؟ وہ عرض کرتے ہاں. اللہ تعالیٰ ارشاد فرماتا ہے میرے بندے نے کیا کہا؟ وہ عرض کرتے ہیں اس نے تیری حمد کی اور انا للہ و انا الیہ راجعون پڑھا. اللہ تعالیٰ ارشاد فرماتا ہے اس کے لیے جنت میں ایک مکان بنا دو اور اس کا نام بیت الحمد یعنی تعریف کا گھر رکھو. ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جس کے دو نابالغ بچے فوت ہو گئے اور وہ ان کے سبب جنت میں جائے گا، امی جان حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم جس کا ایک بچہ فوت ہو جائے، ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا اے توفیق خیر والی، ایک بچے والے کا بھی یہی حکم ہے، صبر کریں. ہے صبر تو خزانہ اے فردوس بھائیو، نیکوں کے لب پہ شکوا کبھی بھی نہ آ سکے. شکوا نہیں کرنے کہ زباں پر شکوائے رنج و علم لایا نہیں کرتے، نبی کے نام لیوا غم سے گھبرایا نہیں کرتے. اللہ نے چاہا یہ ہو گیا. تو بہرحال اللہ تعالی ہمیں مصیبتوں پر صبر کرنے کی توفیق عطا فرمائے. तो ये जो नोहा करते हैं यानी मैयत के औसाफ खूबियां मुबालगे के साथ खूब बड़ा चढ़ाकर बयान करके आवाज से रोना जिसको बैन भी कहते हैं ये बिल इजमा हराम है। इसकी सख्त वईद हदीसों में है। तो बहरहाल अल्लाह ताला हमें इल्म दीन नसीब फरमाए, हम अपने इलाकों में अपने घरों में अपने खानदानों में इसका जायजा लें कि वाकई इसमें हमारे अमीजन बिल्कुल आवे कावा बिगड़ा, पता ही नहीं है हमको कि इसके बारे में शरण क्या अहकाम हैं। तो बहरहाल जब कभी किसी के यहां कोई ऐसी मैयत हो जाए, कोई ऐसा मामला हो जाए तो हमें ताजियत करनी चाहिए। तो इसमें कोई शक नहीं कि अहले मैयत सदमे से चूर होते हैं और कई अंदेशों में घिरे होते हैं, ऐसे नाजुक वक्त में उन्हें सहारा देना ये बहुत बड़ी मदद है। इसी तरह ताजियत से अहले मैयत की मुसीबत में तकफीफ होती है, उनकी जरूरतों की तकमील की राहमवार होती है और जाहिर है कि इसमें खैरख्वाही का भी जज्बा होता है। लेकिन इसमें एक बात जो अमीर अहले सुन्नत ने अपने मदनी मुजाकरों में जो फरमाई वो बड़ी अहम है कि किसी मुसलमान से हम जब ताजियत तो करते हैं लेकिन उस वक्त जो है वो हमारी जो अल्फाज का जो चुनाव है ना इसमें भी एहतियात जरूरी है। अब हम कहेंगे जरा ताजियत करना है और ताजियत करने पहुंच गए हम, तो ताजियत करना कैसे ये भी तो सीखे ना भाई। क्या होता है कि यार आपके वालिद साहब की खबर में मुझे मिली, मैं खाना खा रहा था, वो खाना मेरा लिवाला हाथ से गिर गया। क्या वाकई ऐसा हुआ था? यार रात को सो रहा था, आपके भाई का पता चला, मेरी तो नींद उड़ गई। क्या वाकई नींद उड़ी? क्या आपके दादा की खबर सुन के मुझे बहुत अफसोस हुआ? क्या बहुत अफसोस हुआ? हो सकता है पोते को बहुत अफसोस ना हुआ हो, क्योंकि दादा की उम्र अगर 80-85 साल है और दादा को बीमारियां हैं, कैंसर है, टीबी है, ब्लड प्रेशर है, कितने महीनों से तो दादा अस्पताल में एडमिट थे, अब दादा का इंतकाल हो गया, होता है जो एजिड हो गए तो बसा औकात इनके जाने की इतना ज्यादा गम नहीं होता है। अब हम लफाजी कर रहे हैं, आपके दादा के इंतकाल पे मुझे बड़ा अफसोस हुआ। क्या बड़ा अफसोस हुआ? हमारे असलाफ और बुजुर्गों की क्या शान है। सरकार आला हजरत इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रजा खान अले रहमतुर रहमान के शहजादे मौलाना मुस्तफा रजा खान मुफ्ती आजम हिंद रहमतुल्लाह ताला अलैह, आप सुभान अल्लाह ये बड़े नपे तुले अल्फाज यानी चुनाव करते थे। जब भी किसी के बारे में सुनते कि उसका इंतकाल हो गया है तो फौरन हाथ उठाकर दुआ भी फरमा देते, और ये आदत बनानी चाहिए। आप मेरी वालदा के लिए दुआ कीजिएगा, हम निकल जाते हैं जी जरूर, अगर हाथों हाथ करते तो क्या रज है, उसका दिल भी खुश हो जाएगा कि भाई दुआ कर दी मेरी मां के लिए, मेरे वालिद साहब के लिए। अब आपके यहां मकतूब आते थे मुफ्ती आजम हिंद अली रहमा के यहां, तो उनके जवाबात ये लिखे जाते थे। तो एक मरतबा किसी के ताजियती खत का जवाब लिखना था, मुफ्ती मुजीबुल इस्लाम साहिब से फरमाया कि ये जवाब लिख दें, मैं दस्तखत कर देता हूं। चुनाचे मुफ्ती साहब ने जवाब लिखा कि आपका खत मिला, साहिबजादे के इंतकाल की खबर पढ़कर बहुत अफसोस हुआ। और मुफ्ती आजम हिंद अली रहमा ने जब ये जवाब सुना तो फौरन टोका, क्या बहुत अफसोस तो नहीं हुआ? हां अफसोस हुआ, मेरे सर में बहुत दर्द है। बहुत दर्द है या सिर्फ दर्द है? आज रात मुझे शदीद बुखार था। भाई शदीद बुखार कितना होता है? क्या था शदीद बुखार? ये अल्फाज का जो चुनाव है ये देखें कि आप जिससे ताजियत कर रहे हैं कहीं ऐसा तो नहीं झूठ में पड़ गए। भाई आपके वालिद साहब की खबर सुनी, मेरी तो नींद उड़ गई। वाकई नींद उड़ी थी या खाली हम आपके गम में बराबर के शरीक हैं? ऐसे कैसे शरीक हैं? यहां तो रो रहे हो, वो तो आप तो हंस रहे हो वहां पर, ये कैसे शरीक है भाई? ये कैसे शरीक है आप? हमारा गम का पहाड़ टूट पड़ा, हमारी सारी दुकानें जल गई, आप कह रहे हो हम आपके गम में बराबर के शरीक है? कैसे शरीक है भाई? हमने तो आज का खाना नहीं खाया, हमारा तो घर जल गया सारा, आपने तो बिरयानियां खा के आए थे आज तो रास्ते में, आप खुसूसी दावतें हो गई आज तो आपकी, मार्केट बंद थी ना, तो जिसका हादसा हुआ उसके ताजियत करने जाते, कहते यार आज चलो होटल से खाना खाते खाते चलते हैं। वो हमारे गम में कहां के शरीक हो भाई? हमने तो सुबह का नाश्ता भी नहीं किया, दोपहर का खाना भी नहीं खाया। आप तो शहर की बड़ी मशहूर बिरयानी की दुकान से आप बिरयानियां खा के आ रहे हो, कहां के गम के बराबर के शरीक हो गए। तो पता चला कि ये अल्फाजों का चुनाव होता है, खामा का घुमा रहे, खामा का मतलब ये अंदाज है। तो इस तरह के अंदाज पर गौर किया जाए कि कहीं ऐसा तो नहीं कि आप इन अल्फाजों को कहकर झूठ के गुनाह पर मतलब कर रहे हैं। तो ऐसा नहीं, मोहताज अल्फाज में ताजियत की जाए। मसलन आपके वालिद साहिब या आपकी अम्मी के इंतकाल पर आपसे ताजियत करता हूं। ये खामा का ड्रामेबाजी क्यों कर रहे हैं? अफसोस हुआ, गम हुआ, बहुत अफसोस हुआ, मैं गम में बराबर का शरीक हूं। तो वाकई हैं तो ठीक है, अगर नहीं है तो फिर थोड़ा सा एहतियात, ताकि कहीं बोलने में झूठ ना हो जाए। तो इसी तरह अल्लाह पाक आपके अब्बू जान या अम्मी जान की बेहिसाब मगफरत फरमाए। तो ये जो जबान चलाने के हवाले से जो बात होती है, इसमें भी आम बोलचाल में भी जबान का इस्तेमाल बहुत एहतियात से करें, झूठ से नफरत करें, झूठ से नफरत करें। अमीर अलसुन्नत फरमाते हैं कि गीबत की तबाहकारियों पर आपने किताब तो लिखी है, 1800 मिसालें लिखी हैं। आपकी बड़ी ख्वाहिश है अल्लाह ताला अमीर अलसुन्नत को दराज उम्र बिल खैर अता फरमाए, आपके कलम में बरकतें अता फरमाए। आपकी ख्वाहिश है कि मैं झूठ पर, झूठ की तबाहकारियों पर किताब लिखूं। काफी काम किया है आपने। आप फरमाते हैं कि मेरे नजदीक मुआशरे में गीबत से ज्यादा झूठ का ताल्लुक है, कि झूठ ज्यादा बोला जाता है, बात बात पर झूठ बोलते हैं, बात बात पर झूठ बोलते हैं, जबकि झूठ हराम और जहन्नम में ले जाने वाला काम है। तो बहरहाल जबान को बहुत एहतियात के साथ चलाने की जरूरत है। जबान से निकला हुआ कोई एक गलत जुमला जहन्नम में पहुंचा सकता है, जैसा कि हमारे प्यारे नबी सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने इबरत निशान है, बंदा कभी अल्लाह पाक की खुशनुदी की बात कहता है और उसके गुमान में नहीं होता कि कहां तक पहुंची, यानी अपने तौर पर उसे मामूली बात समझता है, लेकिन अल्लाह पाक उसके सबब बंदे के लिए अपनी रिजा कयामत तक के लिए लिख देता है। और बेशक आदमी एक बात अल्लाह पाक की नाराजगी की कहता है, उसके गुमान में नहीं होता कि कहां तक पहुंची, अपने नजदीक उसे मामूली बात तसव्वुर करता है, लेकिन उसके सबब अल्लाह पाक उस पर कयामत तक अपना गजब लिख देता है। तो अल्लाह पाक हमें सही मानों में जबान का कुफले मदीना, जबान में ताला लगाए, कम बोले और बोले तो अच्छा बोले, पहले तोले बाद में बोले, क्या बोलना है इस बोलने का फन सीखें। और अल्लाह नसीब करे दावत इस्लामी के मदनी माहौल में वाबस्ता हों, मदनी काफिलों में सफर करें, मदनी मुजाकरा, ये आपको इस अंदाज की बहुत तरबियत देगा, बहुत तरबियत देगा। अमीर अहले सुन्नत का आप क्वेश्चन आंसर जो होते हैं आप उसमें देखें, अमीर अहले सुन्नत बारहा इसकी तरबियत फरमाते हैं, इन अंदाजों की, इन मामलात की। और ये जो रसाइल दावत इस्लामी के मकतबतुल मदीना से शाया होते हैं, इनको पढ़ें, इनके मुताबिक अपनी जिंदगी गुजारेंगे तो इंशाअल्लाह इसकी बेशुमार बरकतें नसीब होंगी। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, अगर किसी का नुकसान होता है तो बाज़ औकात हमारे दिल में खुशी होती है, हमारे दिल में खुशी होती है, यानी जाहिरी तौर पर तो हम उसके गम में शरीक हो रहे हैं, उसकी दुकान जल गई हम उससे ताजियत कर रहे हैं और उसको मतलब अफसुर्दगी का इजहार कर रहे हैं, लेकिन दिल ही दिल में लड्डू फूट रहे हैं कि यार बड़ा कंपटीशन करता था, अच्छा हुआ इसका नुकसान हो गया, उसका माल आ रहा था, मेरे दिल में वैसे ही बैठा जा रहा था कि यार ये माल मुझे तो मिला नहीं, और पता चला उस ट्रक का हादसा हुआ, सारा माल जाया हो गया। तो अब ऐसे मौके पर हमारे दिल में लड्डू फूट रहे होते हैं, तो ऐसा नहीं करना चाहिए। किसी के दुख में किसी का गम हो जाए तो खुशी का इजहार ना करें, बल्कि इस मौके पर अपनी तबीयत बनाए, दूसरों की सलामती मांगे। बुजुर्गों ने क्या खूब लिखा है कि दूसरों की सलामती मांगो तुम्हें भी सलामती मिलेगी। हजरत सैयदना अबू इसहाक शिराजी रहमतुल्लाह ताला अलैह को फुकाए किराम के दरमियान शेख मुतलक कहा जाता है। इसकी वजह यह मनकूल है कि आप रहमतुल्लाह ताला ने ख्वाब में नबी पाक अली सलातो सलाम की जियारत से मुशर्रफ हुए तो अर्ज की, मुझे ऐसे कलिमात सिखाइए जिनकी बदौलत में नजात पा सकूं। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, ए शेख दूसरों के लिए सलामती तलब करो तुम्हें भी सलामती नसीब होगी। दुआ करें, ए अल्लाह इसको बरकत अता फरमा, इसको और तरक्की अता फरमा, किसी को देखकर तरक्की पर अच्छा बिजनेस करते हुए, अच्छे सेहत पाते हुए, अच्छी नेमतें पाते हुए, तो हम क्यों अपना ब्लड प्रेशर लो करें, हम क्यों कुड़ते रहे, हम क्यों जलते रहे। सलामती मांगे अल्लाह, इसको सेहत तो सलामती नसीब फरमाए। बहरहाल दीन इस्लाम की तालीमात पर अमल करना है। अल्हम्दुलिल्लाह दावत इस्लामी कदम ब कदम हमारी रहनुमाई करती है, कदम ब कदम। आप जिस सतह पर भी हैं दावत इस्लामी आपके साथ है। आप इल्म सीखना चाहते हैं, आपको मैक्सिमम जराए दावत इस्लामी फराहम करती है, लिटरेचर दिया है आपको, आप आकर हमसे पढ़ लें। नहीं आ सकते आप इस्लामी भाइयों को अपने पास बुला लें, नहीं बुला सकते आप फोन पे पढ़ लें, इंटरनेट पे पढ़ लें, ताकि दीन की तालीम हासिल करके उस पर अमल करें। और दीन इस्लाम पर जहां अमल होता है, अमन 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 ही होता है, सुकून 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 ही होता है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबीजिल अमीन सल्लल्लाहु ताला अलैहि वसल्लम।
Demand.